रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङ। प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएको क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्त्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौँ। आजको श्रृङ्खलामा हामी रेडियो कार्यक्रम साइनो उत्पादन र प्रसारणमा सहकार्य गर्ने संस्था मध्येकै युथ एलायन्स फर इन्भाइरोमेन्ट वाइएईको उद्देश्य र कार्यक्रमहरूको बारेमा तपाईँलाई जानकारी दिनेछौँ। सो कार्यक्रमको बारेमा जानकारी दिनको लागि आज हामीसँग वाइएईका वरिष्ठ कार्यक्रम संयोजक उमेश बस्नेत हुनुहुन्छ। सुनौ उहाँसँगको यो कुराकानी।
युथ एलायन्स फर इन्भाइरोमेन्ट वाइएई कहिले स्थापना भएको हो र यसका मुख्य उद्देश्यहरू चाहिँ के छन् सर?
यो चाहिँ वाइएई भन्ने संस्था चाहिँ आधिकारिक रूपमा चाहिँ 2012 स्थापना भएको हो, जुन चाहिँ अब हाम्रो एसोसिएसनको चाहिँ आबद्धता र चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालयमा चाहिँ दर्ता हुने क्रममा चाहिँ 2012 भयो होइन। तर यसको चाहिँ अनौपचारिक रूपमा चाहिँ स्थापना 2009 चाहिँ त्रिभुवन विश्वविद्यालय एउटा सानो कोठाबाट चाहिँ सुरुवाती भएको हो है। यसमा चाहिँ अब के थियो भन्दाखेरि चाहिँ 2009 जब चाहिँ अब हाम्रो वातावरणहरू बिग्रिँदै थिए, जलवायु परिवर्तनका त्यही कारणहरू धेरै धेरै असरहरू हाम्रा वातावरणमा बढ्दै थिए होइन। त्यसो हुँदाखेरि चाहिँ त्यस्तो कार्यहरूमा चाहिँ अब हामीहरूले प्रतिबन्ध लगाउनु पर्छ अथवा चाहिँ त्यस्तो चाहिँ कार्यहरूलाई हामीले कन्ट्रोल गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ चाहिँ त्यही त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखामा चाहिँ पढ्दै गरेका र चाहिँ भर्खर एमएससी जुन चाहिँ हामी स्नातकोत्तर भन्छौँ वातावरण विज्ञानमा त्यो कार्यक्रम चाहिँ सकेका विद्यार्थीहरू मिलेर चाहिँ यसको स्थापना त्यही चाहिँ एउटा सानो चाहिँ कोठाबाट सुरु भएको हो।
अहिले यो वाइएईले मुख्य रूपमा चाहिँ कस्ता कस्ता कार्यक्रमहरूलाई चाहिँ प्राथमिकतामा राखेर काम गर्नुहुन्छ नि सर?
अहिले चाहिँ सुरुमा चाहिँ हेर्नु पर्दाखेरि चाहिँ वातावरण संरक्षण नै हाम्रो मुख्य उद्देश्य हो र यस अन्तर्गत चाहिँ जुन जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन कार्यहरू भए होइन, त्यस सँगसँगै चाहिँ अब यो जीवो विकासका चाहिँ कार्यक्रमहरू भए र चाहिँ यो जलस्रोत र चाहिँ जलस्रोतसँग सम्बन्धित अन्य चाहिँ कार्यक्रमहरू भए, जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरू भए र चाहिँ त्यस्तै चाहिँ अन्य चाहिँ तपाईँको अनुसन्धानमूलक कार्यक्रमहरूमा चाहिँ हामी सिधै सहभागी छौ र यसै चाहिँ साइनो परियोजना मार्फत पनि हामी चाहिँ आदिवासी जनजाति चाहिँ समुदायसम्म पुगेर चाहिँ उहाँहरूको अब हरेक चासोहरूसँग पनि हामी चाहिँ नजिक हुँदैछौँ अघि उहाँहरूले चाहिँ भोगिराख्नुभएका चुनौतीहरू त्यो जुन चाहिँ तपाईँको चाहिँ जलवायु परिवर्तनकै कारण पनि हुन सक्छन् र चाहिँ अन्य चाहिँ कारण पनि हुन सक्छन् होइन खालि चाहिँ चुनौतीसँग चाहिँ अब हामीहरू कसरी चाहिँ लड्न सक्छौँ कसरी चाहिँ जुझ्न सक्छौँ अथवा चाहिँ त्यस्ता चुनौतीलाई अवसरमा हामीले कसरी परिणत गर्न सक्छौँ भन्ने कुराहरूमा पनि हामीहरू चाहिँ अहिले यो पछिल्लो समयमा चाहिँ लागि परिरहेका छौँ।
वातावरणलाई नै फोकस गरेर अथवा लक्षित गरेर कार्यक्रमहरू यहाँले गर्दै आउनु भएको छ नि त होइन, र तपाईँले गर्दै आउनु भएको जति पनि कार्यक्रमहरू छ त्यो कार्यक्रमको सञ्चालन प्रक्रिया चाहिँ कस्तो छ र संस्था आफैले सञ्चालन गर्दछ वा अन्य साझेदार संस्था मार्फत पनि यहाँले चाहिँ कार्यक्रमहरू गर्दै आउनु भएको छ नि?
हामी चाहिँ कस्तो छ भन्दा एउटा चाहिँ गैर लाभमूलक संस्थाको रूपमा चाहिँ दर्ता भएका छौँ र हाम्रो चाहिँ कार्यक्षेत्र भनेको चाहिँ हामीले नेपाल अधिराज्य भरि हुने छ भनेर चाहिँ उल्लेख चाहिँ गरिएको छ जुन चाहिँ हाम्रो विधानमा होइन। त्यसो हुँदाखेरि चाहिँ धेरै जस्तो कार्यक्रमहरू चाहिँ हाम्रै मार्फत नै कार्यान्वयन गर्छौँ र चाहिँ कतिपय कार्यक्रम चाहिँ अब हामी एउटा स्थानीय तहका सङ्घ संस्था अथवा चाहिँ आमा समूह होइन युवा क्लबहरूसँग मिलेर पनि कार्यक्रमहरू सञ्चालन चाहिँ गर्दै आएका छौँ। यो चाहिँ अब कार्यक्रमको प्रकृति अनुसार चाहिँ तपाईँको चाहिँ फरक पर्छ होइन। अब अलिकति बेसी नै कुनै पनि कुराहरू चाहिँ टेक्निकल छन् र चाहिँ त्यसमा चाहिँ अब अलिकति विज्ञताहरूको चाहिँ आवश्यकता पर्छ भने त्यस्तो खालिका कार्यक्रमहरू हामी सिधै यहीँबाटै सञ्चालन गरिरहेका छौँ र चाहिँ कतिपय चाहिँ कार्यक्रमहरू चाहिँ जुन हाम्रो एकदमै चाहिँ तल्लो समुदायलाई शिक्षित छन् होइन त्यस्ता चाहिँ कार्यक्रमहरूमा चाहिँ हामीले कुनै चाहिँ स्थानीय सङ्घ संस्थाहरूसँग मिलेर पनि कामहरू चाहिँ गरिरहेका छौँ।
स्थानीय तहमा भएको सङ्घ संस्थासँग पनि यहाँहरूले चाहिँ कार्यक्रम गर्दै आउनु भएको छ होइन, र यो ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा चाहिँ जति पनि कार्यक्रमहरू यहाँले गर्नुभएको छ र त्यो कार्यक्रमहरू गर्दा चाहिँ यहाँले फरकपन चाहिँ के पाउनु भएको छ नि?
सहरी केन्द्रित चाहिँ अब अहिलेको मुख्य चुनौती भनेकै चाहिँ तपाईँको प्रदूषण रहेको छ होइन। त्यसमा चाहिँ तपाईँको वायु चाहिँ प्रदूषण होला अथवा चाहिँ तपाईँको अब यो चाहिँ वेस्ट म्यानेजमेन्टका कुराहरू होइन, त्यो जति पनि अब यो फोहोर चाहिँ व्यवस्थापनका चाहिँ कुराहरू चाहिँ अहिलेको चाहिँ यो सहरी क्षेत्रमा चाहिँ एकदमै मुख्य चुनौतीका रूपमा देखा परेका छन् र साथसाथै चाहिँ अब यो चाहिँ जुन जलवायु परिवर्तनले चाहिँ गर्दाखेरि जुन तापक्रम बढिरहेको छ नि त्यो चाहिँ अझ चाहिँ कस्तो छ भन्दा चाहिँ सहरी क्षेत्रहरूमा अलिक धेरै नै देखिएको छ होइन। यता कम्पेरिटिभ टु चाहिँ हाम्रो ग्रामीण भेगहरूसँग चाहिँ तुलनात्मक हिसाबमा हेर्ने हो भने चाहिँ असरहरू चाहिँ यो सहरी क्षेत्रमा अलिकति धेरै नै देखिएका छन् र चाहिँ अब चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ अब हामी हेर्ने हो भने चाहिँ प्रदूषणका चाहिँ सिधै असरहरू चाहिँ अब अलिकति कम देखिएका छन् र उहाँहरूसँग चाहिँ अब धेरै कुराहरू चाहिँ क्षमता अभिवृद्धिसँग र चाहिँ जीविकोपार्जनसँग चाहिँ जोडिएका कार्यक्रमहरू र चाहिँ उहाँहरूको चाहिँ धर्म संस्कृति होइन रीतिरिवाज र चाहिँ विशेष गरी चाहिँ जल जङ्गल र जमिनसँग जुन हाम्रो चाहिँ समुदायका सम्बन्धहरू छन् होइन आत्मीयताहरू छन् यस्ता कुराहरूमा चाहिँ ग्रामीण क्षेत्रहरूसँग चाहिँ हामी जोडिएका छौँ र चाहिँ अझै भन्नुपर्दा चाहिँ तपाईँले चाहिँ लाफा भन्ने कुरा सुन्नु भएको छ कि छैन, यसलाई चाहिँ हामी लोकल एडप्टेसन प्लान अफ एक्सन भन्छौँ होइन, जुन चाहिँ अब एउटा चाहिँ पालिका स्तरीय चाहिँ जलवायु अनुकूलन योजना हो जुन चाहिँ योजना चाहिँ प्रत्येक पालिका स्तरमा बन्दछ र चाहिँ पालिकाले चाहिँ त्यसैलाई आधार मानेर जलवायु अनुकूलनका चाहिँ कार्यक्रमहरू कार्यान्वयन गर्ने र चाहिँ त्यसमा चाहिँ बजेटका शीर्षकहरू भाखर गर्ने कार्यहरू पनि चाहिँ गर्नुहुन्छ र चाहिँ जुन चाहिँ पालिकासँग चाहिँ यो अनुकूलन योजना छ उहाँहरू चाहिँ कम्पेरिटिभली अरूभन्दा चाहिँ अलिकति चाहिँ क्लाइमेट रेजिलियन्ट भन्छौँ जुन हाम्रो होइन इङ्ग्लिसमा चाहिँ त्यो चाहिँ हुनुहुन्छ भन्ने चाहिँ अब हाम्रो चाहिँ सोच छ र चाहिँ हामी चाहिँ यो चाहिँ लाफाहरू चाहिँ तपाईँको चाहिँ बनाउने चाहिँ कार्यहरूमा पनि अलिकति अगाडि नै छ र विशेष गरी चाहिँ भन्नुपर्दाखेरि चाहिँ करिब करिब 77 एउटा जिल्ला मध्ये चाहिँ हाम्रो वाइएको चाहिँ 55 जिल्लामा चाहिँ हाम्रो चाहिँ उपस्थिति भइसकेको छ।
यो साइनो परियोजना अन्तर्गत अन्नपूर्ण क्षेत्रको जिल्लाहरूसँग पनि यहाँले काम गर्दै आउनु भएको छ होइन, र मुख्य गरेर यो क्षेत्रमा चाहिँ काम गर्दाखेरि जस्तै मनाङ, कास्की, लमजुङ यी क्षेत्रहरूमा काम गर्दा चाहिँ बात्रोनी हिसाबले चाहिँ देखेको चुनौती चाहिँ यहाँले केलाई पाउनुभयो र चुनौतीलाई चिर्दै चाहिँ आगामी दिनमा चाहिँ कस्तो कार्यक्रम बनायो भने अझ स्थानीय रूपमा चाहिँ त्यहाँको मान्छेहरूले चाहिँ बढी लाभ लिन सक्छन् जस्तो चाहिँ तपाईँलाई लाग्छ नि?
त्यसमा अब सरस्वती हेर्दाखेरि जुन अब हाम्रो जुन चाहिँ वन खरानीहरूका चाहिँ अलिअलि चाहिँ तपाईँहरूका चाहिँ सबैमा त चाहिँ नहोला होइन, कतिमा चाहिँ अब किन भन्दा हाम्रा चाहिँ समुदायहरू चाहिँ धेरै चाहिँ किन छन् भन्दा त्यो दाउरामै आश्रित छन् र अझ विशेष गरी गुरुङ र तामाङ भन्दा साथै चाहिँ अब उहाँहरूको आफ्नो चाहिँ रीतिथिति अनुसार चाहिँ तपाईँको चाहिँ रक्सी बनाउनु पर्ने होइन, अरू चाहिँ कार्यमा पनि चाहिँ तपाईँको चाहिँ दाउरा नै चाहिँ बढी प्रयोग हुने हुँदा चाहिँ अब त्यसले चाहिँ अब प्रत्यक्ष रूपमा चाहिँ वन विनाश गर्न सक्ने सम्भावनाहरू चाहिँ अलिकति बढी जुन हामीले देख्यौँ त्यसै हुँदाखेरि चाहिँ अब त्यसलाई चाहिँ रोक्नको लागि भनेर चाहिँ हामीहरूले अब सुनारीको ठुलो र आफ्नो इन्डक्सनहरू पनि बाँड्यौँ होइन, जस्तै चाहिँ अब चाहिँ हाम्रो चाहिँ वनहरूलाई सुधार ल्याउँछ चाहिँ भन्ने कुरामा चाहिँ हामी अहिले चाहिँ उहाँहरूको चाहिँ जुन चाहिँ दाउरा बाल्ने चाहिँ जति पनि त्यो चाहिँ क्वान्टिटी छ होइन त्यो चाहिँ अब अहिले चाहिँ घटिरहेको छ जुन चाहिँ अब हामीहरूले पनि अलिकति उसबाट चाहिँ हेरिरहेका छौँ र हरेक पटक चाहिँ हामी समुदाय स्तरमा जाँदाखेरि चाहिँ त्यो कुरा चाहिँ हामीहरूले अजिकैबाट निहालेर त्यसलाई चाहिँ हिसाब किताब पनि गरिरहेको छौँ नै त्यसले भन्नुपर्छ होइन, र अर्को चाहिँ अब हाम्रो कुनै क्षेत्रहरू चाहिँ बाढीबाट प्रभावित हुन सक्ने त्यो सम्भावनाहरू अलिकति धेरै नै देख्छौँ, जसको चाहिँ उदाहरणको रूपमा चाहिँ अब हामीहरू चाहिँ पालना लिन सक्छौँ होइन जुन चाहिँ खरसाङगढी किनारमा अवस्थित छ, र चाहिँ अब अरू चाहिँ धेरै समुदायहरू चाहिँ पहिरोको चाहिँ जोखिममा हुनुहुन्छ र चाहिँ अब अहिलेको चाहिँ जुन विकासको चाहिँ ढाँचा छ अलि अनम्यानेज तरिकाबाट चाहिँ त्यो चाहिँ सडकहरू खन्ने होइन, अब अहिले स्थानीय तहको चाहिँ धेरै बजेट भनेको चाहिँ हाम्रो चाहिँ सडक निर्माणमै छन् होइन, यसो चाहिँ गरिरहँदा चाहिँ हामीहरूले चाहिँ त्यस्ता कार्यहरूलाई चाहिँ कसरी दिगो बनाउन सक्छौँ होइन, त्यसमा चाहिँ योजनाहरू चाहिँ तयार गर्दा चाहिँ कसरी गर्नुपर्छ र चाहिँ त्यसलाई चाहिँ अब हामीहरूले यो इन्जिनियरिङसँग र चाहिँ वातावरणसँग होइन दुवैसँग चाहिँ एकदम त्यो मिठो चाहिँ सुमधुर सम्बन्ध चाहिँ कायम गरेर चाहिँ यतापट्टि विकास पनि नरोकिने र यताको वातावरणमा पनि त्यो तपाईँको क्षति चाहिँ नहुने अथवा चाहिँ हानि चाहिँ नोक्सानी कम हुने चाहिँ तरिकाबाट कसरी चाहिँ जान सक्छौँ भन्ने कुरालाई पनि अलिकति चाहिँ जोड दिनुपर्ने चाहिँ धेरै आवश्यक देखिन्छ र चाहिँ त्यही अनुरोध चाहिँ अब हामीहरूले पनि कार्यहरू चाहिँ गरिरहेका छौँ र चाहिँ उहाँहरूलाई चाहिँ यस्तो चाहिँ कार्यहरूमा अलिकति चाहिँ त्यो जागरुकता बनाउने होइन उहाँहरूको चाहिँ क्षमताहरूले यस्ता कार्यहरूमा चाहिँ अभिवृद्धि गर्ने चाहिँ जुन चाहिँ अहिलेको चाहिँ जुन त आवश्यकताहरू चाहिँ देखिएका छन् त्यो चाहिँ हामीहरूले एकदमै जोड्न खोजिरहेका छौँ र अरू चाहिँ अब धेरै चाहिँ तपाईँको चाहिँ परिवारहरू चाहिँ हाम्रो चाहिँ वनसँगै आश्रित हुनुहुन्छ होइन, त्यसो हुँदा चाहिँ उहाँहरूको जीविकोपार्जनलाई चाहिँ तपाईँको वन त चाहिँ बनाइसँग चाहिँ तर पनि त्योदेखि चाहिँ बाहेक कसरी चाहिँ त्यसलाई चाहिँ डाइभर्सिफाइड गर्ने चाहिँ भन्ने तरिकाबाट पनि हामीहरूले चाहिँ हेरिरहेका छौँ, जसरी त्यहाँ चाहिँ छलेका चाहिँ आलुहरूले चिप्स कसरी बनाउने त्यो चाहिँ बनेर चाहिँ तपाईँको चिप्सहरूले चाहिँ बजारीकरणसँग कसरी जानु चाहिँ सकिन्छ कि भन्ने कुराहरूदेखि लिएर त्यहाँ चाहिँ भएका शिशुहरूलाई त्यहाँ भएका चाहिँ तपाईँका निन्जाहरूलाई होइन अबको चाहिँ बजारसँग कसरी जोड्ने अब सिलेबस चाहिँ भन्दाखेरि चाहिँ अब अहिलेको विश्व भनेको चाहिँ तपाईँको प्रतिस्पर्धा भइसक्यो होइन, जहाँ चाहिँ लाभ छैन त्यो चाहिँ क्षेत्रमा चाहिँ तपाईँको समुदायहरूले पनि कार्य गर्न चाहिँ सक्नुहुन्न, जसले गर्दा संरक्षण र चाहिँ हाम्रो चाहिँ जीविकोपार्जन भन्ने कुरा चाहिँ तबसम्म चाहिँ सँगसँगै जाँदैनन् नि, तबसम्म चाहिँ त्यो कार्य चाहिँ तपाईँको सफल हुनलाई एकदमै गाह्रो हुन्छ कि, अब किन भन्दा चाहिँ हामीले समुदायले संरक्षण मात्रै गर भनेर चाहिँ तपाईँको भोको पेटले संरक्षण हुनेवाला देखिँदैन, त्यही नै भएर चाहिँ अब यो जीविकोपार्जनको चाहिँ बाटोहरूलाई पनि हामीहरूले कसरी चाहिँ त्यसलाई डाइभर्सिफाइड गर्दै लिएर जाने भन्ने कुरा पनि चाहिँ हाम्रो परियोजनाको एउटा मुख्य चाहिँ लक्ष्य पनि छ र चाहिँ आगामी दिनहरूमा पनि यस्तो समुदायलाई चाहिँ तपाईँको चाहिँ बजारसँग कसरी जोड्ने र चाहिँ हामीसँग भएका प्राकृतिक स्रोतहरूको चाहिँ जीवन उपयोग चाहिँ हामीले कसरी गर्न सक्छौँ भन्ने कुरा पनि एकदम सोध्नु पर्ने जरुरी देखिन्छ।
संस्थाको नामबाट पनि अब युथहरूको धेरै इन्भल्भमेन्ट चाहिँ यहाँहरूको संस्थामा छ होइन, गाउँघरतिर यो स्थानीय स्तरमा त गाउँ नै खाली हुने अवस्था छ नि त, र ती समस्यालाई समाधान गर्नुको लागि चाहिँ गाउँ घरलाई चाहिँ प्रलक्षित गरेर यो संस्थाहरूले चाहिँ कस्तो खालको कार्यक्रम ल्यायो भने अथवा यो वन विनाशको कुरा अनि पहिरो रोकथामको कुरामा त युवाहरूलाई चाहिँ संलग्न गराउन सक्यो भने केही लक्ष्य चाहिँ प्राप्त हुन सक्ने देखिन्छ नि त, युथहरूलाई अथवा महिलाहरूलाई चाहिँ सहभागी चाहिँ यहाँहरूले कार्यक्रममा चाहिँ कसरी गराउँदै आउनु भएको छ नि?
विचारवटा चाहिँ पाटोहरूलाई यसमा हेरेका छौँ। एउटा चाहिँ हामी के हेरेका छौँ भन्दा अन्नपूर्ण संरक्षण क्षेत्र चाहिँ भन्न साथै पर्यटकीय स्थलमा नै चाहिँ गरिने हुन्छ होइन। र धेरै एउटा चाहिँ तपाईँको हाम्रा चाहिँ समुदायहरूमा के छ भन्दा पर्यटन रक्षित चाहिँ कार्यक्रमहरू नै आवश्यकता देखिएकाले हामीहरूले चाहिँ त्यहाँका रहेका युवाहरूलाई चाहिँ गाउँ नै बस्नको लागि होइन कसरी प्रेरित गर्न सकिन्छ त भन्ने हिसाबमा चाहिँ अब अस्ति मात्रै पनि तपाईँहरूको त विभिन्न किसिमका हामीले ट्रेनिङहरू गरायौँ हामीले जस्तो चाहिँ अब कफी मेकिङ हुनसक्छ बेकरी होइन त्यो भनेको चाहिँ तपाईँको चाहिँ गाउँमै चाहिँ बसेर चाहिँ आफैले नै उत्पादन गरेर चाहिँ अब यो चाहिँ पर्यटन क्षेत्रमा लाग्नु सकेको खण्डमा चाहिँ अति उत्तम देखिएको हिसाबले नै हामीहरूले चाहिँ अब यो बरिष्ठ र बेकरी तालिमहरू पनि उहाँहरूलाई चाहिँ प्रदान गर्यौँ होइन। उहाँहरूलाई अरू अरू किसिमका तालिमहरू जुन चाहिँ गाउँमा अति आवश्यक छन् जस्तो चाहिँ प्लम्बिङको कुरा गरौँ होइन, अब त्यो खानेपानी त हामी चाहिँ सबैलाई चाहिन्छ र अहिले चाहिँ प्रत्येक घर घरमा चाहिँ एक घर एक धारा सरकारको जुन चाहिँ तपाईँको नीति आएको छ त्यो चाहिँ नीति सँगसँगै चाहिँ प्राय जस्तो चाहिँ हामीले हाम्रो चाहिँ कार्यक्षेत्रमा चाहिँ एक घर एक धारा चाहिँ नीतिहरू चाहिँ लागु चाहिँ भइसकेको अवस्था छ। र चाहिँ त्यस्तो अवस्थामा चाहिँ अब हरेक चाहिँ प्रत्येक गाउँमा एउटा राम्रो चाहिँ सच्ची प्लम्बरको पनि एकदम खाँचो देखियो होइन, अर्को चाहिँ तपाईँको इलेक्ट्रिसियनको देखियो, अर्को चाहिँ अब यो अहिलेको आधुनिक युगमा चाहिँ प्रत्येकसँग चाहिँ तपाईँको मोबाइल छ मर्मत गर्न सकिने त्यति पनि यदि चाहिँ कोही भइदिनु भयो भने चाहिँ त्यसको पनि खाँचो देखियो है। त्यसो हुँदाखेरि चाहिँ अबको आगामी दिनहरूमा चाहिँ हामीहरूले चाहिँ प्रत्येक युवाहरूलाई चाहिँ अब यस्ता खाने चाहिँ तालिमहरू पनि चाहिँ प्रदान चाहिँ गर्दैछौँ, जसले गर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ गाउँमै स्वरोजगार होइन जुन चाहिँ तपाईँको उत्पादन गर्न सक्नुहुन्छ र चाहिँ त्यही अनुरूप चाहिँ तपाईँको चाहिँ गाउँमै चाहिँ फर्किनुहुन्छ चाहिँ भन्ने चाहिँ एउटा हिसाबमा चाहिँ हामीहरू चाहिँ त्यसको कार्यहरू पनि सपोर्ट गरिरहेका छौँ। र अर्को कुरा चाहिँ जुन चाहिँ तपाईँको लोप हुँदै चाहिँ गइरहेका चाहिँ राडी चाहिँ बासी होइन अरू चाहिँ बक्खुहरू जुन चाहिँ अब यो हाम्रो चाहिँ दोस्रो पुस्तामा चाहिँ देखिरहेको गाउँमा र चाहिँ त्यसमा कार्य भनेको चाहिँ मान्छे जब चाहिँ वृद्ध हुन्छ त्यसपछि मात्रै घरमा बसेर त्यसै कार्यमा बसेर चाहिँ गर्ने काम भन्ने जस्तो मात्रै सोच राख्ने हुनाले चाहिँ त्यस्ता कार्यहरू चाहिँ आगामी दिनहरूमा चाहिँ तपाईँको ग्रोप हुँदै चाहिँ जाने अवस्था देखिसकेपछि चाहिँ हामीहरूले अहिलेको चाहिँ जुन दोस्रो पुस्ताहरूलाई चाहिँ त्यो राडी पाखी चाहिँ बुन्ने तालिमदेखि लिएर चाहिँ उहाँहरूलाई चाहिँ त्यो चाहिँ बनाउनलाई प्रयोग हुने सामानहरू पनि हामीहरूले चाहिँ उहाँहरू सहयोग गर्यौँ। दोस्रो कुरा चाहिँ उहाँहरूको चाहिँ त्यो रीति थिएटी परम्परा चाहिँ हुँदाखेरि चाहिँ प्रत्येक ठाउँमा चाहिँ त्यसमा चाहिँ राडी पाखीहरूको चाहिँ आवश्यकता पर्दो रहेछ र चाहिँ कतिपय ठाउँहरूमा चाहिँ त्यो चाहिँ तपाईँको बुन्ने मान्छेको अभावले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ भेडाको भुत्रा मात्रै लिएर पनि तपाईँको काम चलाइरहेको अवस्था देखिएकाले चाहिँ अब यस्ता चाहिँ कदमहरूले चाहिँ अब आगामी दिनहरूमा चाहिँ हाम्रा युवा समुदायहरू चाहिँ गाउँमै चाहिँ बस्न प्रेरित गर्छ कि भन्ने चाहिँ आशा हामीले लिएका छौँ।
अब वाइएले चाहिँ अब धेरै कार्यक्रमहरू भएको छन् जस्तै यो बाटोको समस्या केसमा भयो, त्यस्तै अब जीविकोपार्जनकै कुरा यहाँले अहिले पनि गर्नुभयो होइन, र यी विभिन्न क्षेत्रमा चाहिँ काम गर्दै जाँदाखेरि चाहिँ यहाँहरूले स्थानीय स्तरका संस्थासँग पनि समन्वय गरेर काम गरेर जाने क्रममा चाहिँ त्यही कार्यक्रमबाट ल्याएको परिवर्तनलाई चाहिँ सम्झिनु भयो यहाँले चाहिँ कुनलाई सम्झनुहुन्छ र उदाहरणको रूपमा चाहिँ यो कार्यक्रमलाई चाहिँ यस्तो खालके भनौँ न लाभ पायो अथवा सम्झिनु पर्दा चाहिँ तपाईँको परियोजना लागू भएको क्षेत्रको एउटा कुनै कामलाई सम्झनु पर्दा चाहिँ यहाँ कुन कामलाई सम्झनुहुन्छ नि?
अब जस्तो अब अहिलेलाई चाहिँ 2 वर्ष भयो होइन त्यो परियोजना लागू भएको चाहिँ 6 महिना जति अब हाम्रो यताको चाहिँ कार्यहरूमै अब अन्तिम चाहिँ तपाईँको वित्त भनियो त्यसपछि भनेको 17-18 महिनाको यो चाहिँ भित्रमा चाहिँ अब हामीले हेर्दाखेरि चाहिँ जस्तो हुजुरको गेटमा हामीले यसरी हेऱ्यौँ भने देखि सरमै हामीले 13 दिनको चाहिँ तालिम दिएका थियौँ उहाँहरूलाई होइन, त्यो सिलाइदेखि बुनाइदेखि चाहिँ तपाईँको चाहिँ तालिम दियो र त्यसमध्ये चाहिँ 1-2जनाले अहिले पनि चाहिँ तपाईँको चाहिँ भुजुङमा जुन चाहिँ तपाईँको आफ्नै चाहिँ पसल काट्नु भएको छ अहिले र चाहिँ त्यहाँबाट चाहिँ तपाईँको चाहिँ सिलाइ बुनाइको चाहिँ कार्यक्रमहरू चाहिँ उहाँले सञ्चालन गरिसक्नु भएको छ होइन। र त्यो एउटा चाहिँ हेर्दाखेरि चाहिँ अब हामीहरूले एकदमै खुसी लागेको कुरा चाहिँ एकजना महिलाले चाहिँ आफ्नो खुट्टामा आफ्नै चाहिँ उभिन खोज्नु चाहिँ एकदमै राम्रो चाहिँ पछि चाहिँ हामीहरूलाई लागेको छ होइन। दोस्रो कुरा जुन हामीहरूले चाहिँ राडी चाहिँ बक्खु चाहिँ तपाईँको तालिम दियौँ अहिले पनि चाहिँ धेरैजना चाहिँ हाम्रो यो दोस्रो पुस्ताका जति पनि त्यो चाहिँ गाउँका बुहारी चाहिँ छोरी चेलीहरू हुनुहुन्छ चाहिँ उहाँहरू अब अहिले पनि चाहिँ तपाईँको चाहिँ दुनियाँ हुनुहुन्छ है। अब त्यो कुरालाई पनि चाहिँ अब हामीहरूले चाहिँ अर्को चाहिँ जुन चाहिँ पुस्ता चाहिँ पुस्तान्तरण भन्छौँ नि हामीले होइन शिक्षितको चाहिँ जुन चाहिँ पुस्तान्तरण अब चाहिँ त्यो कुरा चाहिँ हामी अहिले चाहिँ लेख्न सक्छौँ घरमा. अब हामी नै चाहिँ अहिले जाँदाखेरि पनि त्यो कुराहरू हामीले लेखिरहेका छौँ. र अर्को चाहिँ भनेको चाहिँ जलवायु परिवर्तन र यसका असर बारेमा चाहिँ समुदायहरूमा खासै त्यति धेरै चाहिँ तपाईँको सुरुमा जानकारी चाहिँ भएको चाहिँ उहाँहरूले परिवर्तनहरू चाहिँ एकदमै देखिराख्नु भएको, जस्तो चाहिँ तपाईँको तापक्रम बढिरहेको होइन, समयमा पानी चाहिँ तपाईँको नपरेको, बाली नालीको चाहिँ उब्जनी चाहिँ तपाईँको चाहिँ घट्दै गएको होइन, कतिपय चाहिँ तपाईँहरूको बालीहरू चाहिँ हराउँदै गएको, चाहिँ लोप हुँदै गएको, त्यो जङ्गलमा पनि धेरै थरीका वनस्पतिहरू हराउँदै गएका होइन, अब जसले त्यो गुराँसै फुल्ने चाहिँ तपाईँको समयमा परिवर्तन हुँदै आएको होइन, त्यो सबै कुराहरू चाहिँ उहाँहरूले आफैले चाहिँ लेखिराख्नु भएको. तर पनि अब त्यसको चाहिँ मुख्य कारण भनेको जलवायु परिवर्तन हो र योसँग चाहिँ अब कसरी हामी अनुकूलित हुँदै चाहिँ जान सक्छौँ चाहिँ भन्ने कुराहरूको चाहिँ तपाईँको चाहिँ ज्ञानहरू अलिक चाहिँ तपाईँको कमी थियो. अब अहिले चाहिँ त्यो सबै कुराहरू चाहिँ उहाँहरूले चाहिँ एकदमै नजिकैबाट चाहिँ तपाईँको बुझ्नुभयो र अबका दिनहरूमा चाहिँ अब हामीहरूले चाहिँ कसरी चाहिँ कस्ता कस्ता कार्यहरू गरेर चाहिँ त्यसलाई एकदम त्योसँग चाहिँ हामी चाहिँ बुझ्न सक्छौँ अथवा चाहिँ अनुकूलित हुन सक्छौँ भन्ने कुराको पनि त्यो उहाँहरूलाई चाहिँ ज्ञानमा चाहिँ सिपहरू चाहिँ अब अहिले चाहिँ धेरै छन् र चाहिँ अब अस्तिकै मात्र कार्यक्रममा हामीले कुरा गर्ने हो भने पनि अन्नपूर्ण संरक्षण क्षेत्र र चाहिँ जुन जनजाति आदिवासी बिचको चाहिँ जोनमा होइन जुन प्रत्यक्ष देखिएका पनि थिए होला नि, जस्तै कति चाहिँ तपाईँका नदेखिएका पनि थिए होला नि. अस्ति अब हामीहरूले एउटै प्लेटमा प्लेटफर्ममा चाहिँ लिएर चाहिँ उहाँहरूलाई एउटै ठाउँमा लिएर आएर चाहिँ तपाईँको सर्वसमेत गरायौँ. त्यसमा चाहिँ अब धेरै कुराहरू चाहिँ स्पष्ट भएका छन् होइन, जुन चाहिँ तपाईँको चाहिँ अधिकार र चाहिँ तपाईँको चाहिँ काम कर्तव्य जिम्मेवारी र चाहिँ त्यसपछि चाहिँ प्रचलित कानुनहरू होइन, त्यसमा चाहिँ देखिएर हामी के गर्न सक्छौँ के गर्न सक्दैनौँ होइन, अब त कुनै पनि कार्य गर्नको लागि चाहिँ हाम्रो चाहिँ तौर तरिकाहरू चाहिँ के हुन्छन्, त्यसमा चाहिँ तपाईँको प्रोसेस के हुन्छन् चाहिँ भन्ने कुराहरूमा चाहिँ हाम्रा प्रशिक्षकहरू भनौँ न पार्टिसिपेन्ट्सहरू होइन जो चाहिँ सहभागी हुनुभयो, त्यसरी चाहिँ अब हामी हेर्ने हो भने होइन यो चाहिँ युथहरूलाई अथवा चाहिँ अब यो चाहिँ कार्यक्रमहरू केही चाहिँ तपाईँले चाहिँ हेर्नुहुन्छ भने पनि मैले अब अलिकति अगाडि पनि भने हजुरलाई चाहिँ जुन अब यो चाहिँ दाउराले बाल्ने क्रमहरूमा पनि अब अलिकति चाहिँ तपाईँको चाहिँ घटेको छन् होइन, अब इन्डक्सन चुलो चाहिँ तपाईँको गाउँ असाध्यै चाहिँ मन पराएर भन्दाखेरि चलाइराख्नु भएको छ होइन, र चाहिँ अब त्यसलाई अर्को चाहिँ मिल्छ भने हामीहरूलाई चाहिँ अलिकति चाहिँ तपाईँको धेरै नै पाए हुन्थ्यो, प्रत्येक चाहिँ घट्दै नै भए अझै राम्रो हुन्थ्यो भन्ने कुराहरू पनि त्यस्ता कुराहरू पनि अब चाहिँ अहिले हामीले लेखिरहेका छौँ र चाहिँ आइरहेको छ.
यो पर्यटन जहाँ जहाँ लागू भएको छ होइन, र त्यो ठाउँका संघ संस्था अथवा आमा समूह अथवा स्थानीय स्तरका जति पनि समूहहरू छन् अनि सँगसँगै स्थानीय तह पनि हुन्छ होइन, र त्यो स्थानीय तहसँगको यहाँहरूको सहकार्य चाहिँ अहिलेसम्म कस्तो छ र त्यस्तो केही चुनौती चाहिँ सामना गर्नुभएको अवस्था छ कि छैन नि?
छैन, हाम्रो एकदमै राम्रो छ. स्थानीय तहसँगै चाहिँ हामीले भुलेरै काम गर्छौँ होइन, कुनै पनि तपाईँको कार्यक्रम हामीले सञ्चालन गर्नु अघि हामी चाहिँ विभिन्न चाहिँ तपाईँले भन्नुभएको जस्तो समूहदेखि लिएर स्थानीय तहदेखि लिएर त्यहाँ चाहिँ जसको उपस्थिति छ उहाँहरूलाई चाहिँ तपाईँको सिसी नै काट्छौँ हामी पहिले उहाँहरूलाई चाहिँ जानकारी नै सबै कुरा गराउँछौँ. त्यो त्यस्तो कार्यक्रम हुँदैछ, यसको लागि चाहिँ सहभागीहरू त्यस्तो चाहिन्छ, तर त्यसले गर्दाखेरि जस्तो अब चाहिँ युवा क्लबबाट हामी चाहिँ कतिजना लिन सक्छौँ, आमा समूहबाट हामी कतिजना लिन सक्छौँ होइन, अब हाम्रो रीतिथिति चाहिँ जुन चाहिँ समितिहरू हुनुहुन्छ होइन, उहाँबाट हामी चाहिँ कतिजना लिन सक्छौँ र चाहिँ कस्तो कस्तो खाले चाहिँ हामीले चाहिँ चाहिन्छ चाहिँ भन्ने कुरादेखि लिएर अब हाम्रो चाहिँ हरेक चाहिँ कार्यक्रम लागु हुनुभन्दा अगाडि चाहिँ उहाँहरूलाई हामी पत्र पनि पठाउँछौँ र चाहिँ त्यसैबाट चाहिँ उहाँहरूलाई जानकारी पनि गराउँछौँ र चाहिँ धेरै जस्तो कार्यक्रममा चाहिँ हामी उहाँहरूलाई सहभागिता गराउँछौँ. जस्तो अब अस्तिकै कार्यक्रममा पनि करिब करिब दुई एउटा चाहिँ तपाईँको समुदायबाट त वडा मिसिज्यूहरू चाहिँ आफै पनि आउनु भएको थियो होइन, उनीहरूसँगको चाहिँ समय दिएर चाहिँ उहाँहरू चाहिँ एकदम चाहिँ राम्रो एकदम एक्टिभ चाहिँ तपाईँको पार्टिसिपेसनमै चाहिँ उहाँहरू हुनुहुन्थ्यो र चाहिँ उहाँहरूले पूर्ण तिनै दिन समय दिएर चाहिँ तालिम अथवा चाहिँ यो गोष्ठीमा चाहिँ सहभागी भएर पनि जानुभयो. र अर्को कुरा चाहिँ प्रत्येक पटक गाउँमा चाहिँ कुनै पनि कार्यक्रम लिएर जाँदाखेरि चाहिँ त्यहाँ धेरै जस्तो चाहिँ तपाईँको गाउँमा चाहिँ अब समुदायमा चाहिँ हामीले गाउँ सञ्चालन समितिमा आफै पनि हुनुहुन्छ र चाहिँ जति एउटा ठाउँमा हुनुहुन्न त्यहाँ चाहिँ हामीले चाहिँ परियोजना सञ्चालन समिति भनेर चाहिँ त्यो स्थापना गरिदिएका छौँ, जसमा चाहिँ अब वार्ड अध्यक्ष हुनुहुन्छ, चाहिँ वडाको चाहिँ तपाईँको सदस्यहरू हुनुहुन्छ, आमा समूहबाट हुनुहुन्छ, त्यो युथ क्लबहरूबाट होइन, र युटिसिजी भन्ने हुन्छ, त्यहाँ चियाबाट हुनुहुन्छ, त्यो सबैबाट चाहिँ तपाईँहरूको चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ त्यस्तो चाहिँ समूहहरू चाहिँ हरेक ठाउँमा गठन भएका छन् र हामी चाहिँ पहिला गाउँमा चाहिँ पुगेर कुनै पनि कार्यक्रम सञ्चालन गर्नुभन्दा अगाडि चाहिँ हामी उहाँसँग चाहिँ तपाईँको चाहिँ मिटिङ गर्छौँ, छलफल गर्छौँ होइन, त्यसपछि चाहिँ हामी त्यहाँ जानुको उद्देश्य र त्यहाँ हामीलाई चाहिएका कुराहरू के के हुन् र त्यहाँबाट चाहिँ हामीले त्यो कार्य गरिसकेपछि चाहिँ त्यसबाट चाहिँ आउने पछि खर्च के हो भन्ने कुरामा चाहिँ पहिला उहाँहरूले जानकारी गराइसकेपछि मात्रै चाहिँ त्यसपछि हामी कार्यक्रमहरू चाहिँ सञ्चालन गर्छौँ र त्यहाँ त्यसको सहभागीहरू छान्ने जिम्मादेखि लिएर त्यसमा हुने कार्यक्रमहरू पनि धेरैवटा कुराहरू चाहिँ छान्ने जिम्मा समेत हामी चाहिँ उहाँहरू चाहिँ समितिलाई नै दिन्छौँ र चाहिँ उहाँहरूकै के माग निर्देशन अनुसारै चाहिँ हामी धेरै कार्यहरू चाहिँ गर्छौँ।
वाइएई अथवा यो साइनो परियोजना जे भनौँ न होइन, र यो परियोजनाले सञ्चालन गर्ने कार्यक्रमहरूलाई अझ प्रभावकारी अनि ग्रामीण स्तरसम्म पुर्याउनको लागि चाहिँ यहाँको स्थानीय तह अथवा स्थानीय संस्थासँग चाहिँ यहाँको अपेक्षा चाहिँ के छ नि?
अहिलेसम्म चाहिँ कस्तो छ भन्दा हामीहरूले चाहिँ पूर्ण रूपमा पाउनुपर्ने सहयोगहरू पाइरहेका छौँ। स्थानीय चाहिँ सरकार पनि हामीसँग एकदमै सकारात्मक हुनुहुन्छ। स्थानीय सङ्घ संस्था जस्तो आँडा समूहदेखि लिएर, त्रिपुटी समूहदेखि लिएर, गाउँ सञ्चालन समूहदेखि लिएर, युवा क्लबदेखि लिएर, आमा समूह, महिला समूह होइन, युवा समूहहरू जति पनि हुनुहुन्छ उहाँहरू हामीसँग एकदमै सकारात्मक हुनुहुन्छ। र त्यो कतिपय कुराहरू चाहिँ अब त्यो उहाँहरूले चाहेको कुराहरू पनि अब यो चाहिँ परियोजनासँग बाँधिएको हिसाबले चाहिँ अब कति हामी दिन सक्दैनौँ। त्यसो भन्दाखेरि चाहिँ अब हामी उहाँसँगै बसेर चाहिँ तपाईँको सफल गर्छौँ र त्यही अनुसारै चाहिँ अब हामीहरू चाहिँ हरेक आएको त्यो समस्याहरूलाई समाधान पनि गर्छौँ र उहाँहरूले चाहिँ तपाईँको कन्भिन्स पनि गर्छौँ होइन। त्यसो हुँदाखेरि अहिलेसम्म चाहिँ अवस्था हेर्ने हो भने खासै चाहिँ अब यो जोरै सम्बन्ध छ हामीहरूको र यसो चाहिँ हुँदाखेरि चाहिँ अब यसमा चाहिँ अब यस्तो भइदियो अझै चाहिँ राम्रो हुन्थ्यो चाहिँ भन्ने कुराहरू ठाउँहरू पनि खासै त्यति धेरै चाहिँ तपाईँको चाहिँ बाँकी रहेको जस्तो देखिँदैन अहिलेको अवस्थामा चाहिँ।
हस् सर, यहाँले चाहिँ कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
सुन्नुभयो संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा वाइएईका वरिष्ठ कार्यक्रम संयोजक उमेश बस्नेतसँगको कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनो सुन्नुहुन्छ। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै पोखरामा रहेको रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि एकैसाथ सुन्दै हुनुहुन्छ। अब भने हामी संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत भावना भूषालसँग संस्थाले सञ्चालन गरेको कार्यक्रमहरूलाई प्रभावकारी बनाउन के कसरी अनुगमन तथा मूल्याङ्कन गर्नुहुन्छ भनेर जिज्ञासा राखेका छौँ। सुनौ उहाँको कुरा।
परियोजना चाहिँ युथलाइन फर इन्भाइरोमेन्ट र यसको तर्फबाट चलिरहेको छ र यो परियोजनामा चाहिँ म चाहिँ मोनिटरिङ र इभ्यालुएसन अफिसरको रूपमा काम गर्दैछु होइन। हाम्रो परियोजना चाहिँ विभिन्न जिल्लाहरूमा चलिरहँदाखेरि चाहिँ मेरो भूमिका चाहिँ परियोजनाका कार्यक्रमहरूलाई चाहिँ अनुगमन र मूल्याङ्कन गर्नुमा पर्छ र हामीले चाहिँ यसभित्र मूल्याङ्कनका विभिन्न खालका मेथोडोलोजीहरू छन् होइन, जसमा चाहिँ हामीले धेरै जस्तो अवलम्बन गर्ने मेथोडोलोजी भनेको चाहिँ यो चाहिँ इन्डिभिजुअल डाटा कलेक्सन टुल भनेर हामीले प्रयोग गर्छौँ, जसमा चाहिँ हामीले हाम्रो परियोजनाबाट जतिजना पनि व्यक्तिहरूले लाभान्वित हुनुभएको छ उहाँहरूको चाहिँ एउटा रेकर्ड राख्नुपर्छ। त्यसमा विभिन्न खालका इन्डिकेटर्सहरू राखिन्छ, जस्तै महिला पुरुष होइन, उहाँ आदिवासी जनजाति के हो, कति वर्ष उमेर समूहको हुनुहुन्छ, अनि उहाँ चाहिँ कुन संस्थाबाट आबद्ध हुनुहुन्छ, जस्तै आमा समूह हुनसक्छ, युवा क्लब हुनसक्छ होइन। त्यसरी हामीले चाहिँ उहाँहरूको डाटालाई चाहिँ सङ्कलन गर्छौँ र डाटालाई चाहिँ त्यही अनुसारले राख्ने गर्छौँ होइन। त्यसरी नै हाम्रो परियोजनाको चाहिँ 50% चाहिँ कम्तीमा पनि महिला पुग्नुपर्ने भन्ने छ र यसको मूल्याङ्कन विधि भनेको त्यही मैले अघि भर्खर भने जस्तो इन्डिभिजुअल डाटा कलेक्सन टुल नै हो एउटा मुख्य। त्यसपछि अर्को भनेको चाहिँ हामी चाहिँ अवक्रमण पनि हुन्छ होइन, हामीले हाम्रो परियोजनामा चाहिँ 4 वर्षको परियोजनामा 2 चाहिँ अनुगमन गरिन्छ, त्यो चाहिँ एक्सटर्नल मोनिटरिङ भन्छ, जो चाहिँ हाम्रो परियोजनाभन्दा बाहिरबाट चाहिँ हामीले मोनिटरिङ गर्नलाई मान्छे हायर गर्छौँ कन्सल्टेन्ट, र उहाँहरूले चाहिँ परियोजनाका विभिन्न एक्टिभिटिजहरूलाई चाहिँ मोनिटरिङ गर्नुहुन्छ र हामीलाई त्यसको प्रतिवेदन दिनुहुन्छ। हामीले त्यो अनुसारले चाहिँ मोनिटरिङमा आएका कुराहरूलाई चाहिँ फेरि हामीले डोनरकोमा पठाउँछौँ होइन। अर्को एउटा भनेको चाहिँ त्यो भयो। त्यसपछि अझै अर्को भनेको चाहिँ मैले चाहिँ म मोनिटरिङमा काम गर्नु भएको हुनाले चाहिँ म आफै पनि धेरै कार्यक्रमहरूमा सहभागी भएर कसरी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र हामीले गर्छौँ भनेको एजेन्डाहरू पुरा भएको छ कि छैन भन्ने चाहिँ फिल्ड मोनिटरिङ पनि गर्ने गरिन्छ र त्यसको पनि रिपोर्ट्सहरू बनाएर हामीले रेकर्ड किपिङ गर्छौँ होइन। अनि अरू मोनिटरिङ चाहिँ हामीले अब आफू हामी जान नपाएको खण्डमा चाहिँ हाम्रो स्टाफहरूले नै इन्डिभिजुअल डाटा कलेक्सन टुलबाट नै धेरै डेटाहरू ल्याउनुहुन्छ र अनि अरू चाहिँ फोटो भिडियोजहरू मार्फत पनि हामीले कसरी कार्यक्रमहरू सञ्चालन भइरहेका छन् कतिको पारदर्शी छन् भन्ने कुराहरूको चाहिँ अनुगमन र मूल्याङ्कन गरिराखेका छौँ। त्यसै गरी चाहिँ यो परियोजनालाई चाहिँ सोसियल वेलफेयर काउन्सिल बाट पनि मोनिटरिङमा जानुहुन्छ उहाँहरूको पनि त्यसै गरी नै 4 वर्षको परियोजनामा चाहिँ 2 चोटि चाहिँ सोसियल वेलफेयर काउन्सिलको पनि मोनिटरिङ हुन्छ उहाँहरू चाहिँ सरकारको तर्फबाट अनुगमनको लागि आफू सिलेक्ट गरेर सबै ठाउँमा भ्याउनु भएन भने चाहिँ उहाँहरूले चाहिँ ऱ्यान्डमली सिलेक्ट गरेर विभिन्न ठाउँहरूमा गएर आफ्नै हिसाबले अनुगमन गरेर यसरी नै अनुगमन र मूल्याङ्कन गर्ने गरिएको छ।
कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 MHz सँगै रेडियो अन्नपूर्ण 93.4 MHz पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्कार।